أشهد لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين فسبحان الله حين تمسون وحين تصبحون وله الحمد في السماوات والأرض وعشيا وحين تظهرون يخرج الحي من الميت ويخرج الميت من الحي ويحيي الأرض بعد موتها وكذلك تخرجون گزشتہ جمعہ پر میں نے یہ اعلان کیا تھا کہ بعض اجتماعات منعقد ہو رہے ہیں, بعض جلسے ہو رہے ہیں, اور ان سب کی خواہش ہے کہ ہمارا نام بھی جمعے میں اگر سنا دیا جائے تو سب دنیا کو پتہ لگے کہ ہم بھی ایک دینی مصروفیت میں اس وقت مشغول ہیں, ہمارے لیے بھی دعائیں ہوں گی. یعنی ایک نیت ہے, نیک نیت ہے جس کی وجہ سے وہ اپنے ناموں کو شامل کرنا چاہتے تھے, مگر بہت سے نام تو وقت پر پہنچ گئے. کئی ایسے بھی تھے جو میں جمعے کے بعد واپس گیا ہوں تو وہاں فیکس آئی پڑی تھی, اس لیے ان کی خواہش کے احترام میں پہلے میں ان کے نام لیتا ہوں. ہماری عمومی دعائیں تو ان کو پہنچ ہی چکی ہوں گی جو ان سب کی دیکھی گئی تھی, لیکن اب صرف رسمن ان کا نام لینا باقی ہے. کچھ ایسے اجتماعات ہیں جو آج شروع ہو رہے ہیں یا اس وقت جاری ہیں, پہلے سے کچھ دن تک جاری رہیں گے. جو نام لینے سے رہ گئے تھے ان میں ایک مجلس خدام الحمدیہ ضلع جہلم کا سالانہ اجتماع ہے جو 30 ستمبر سے 1 اکتوبر تک منعقد ہوا. اس مجلس میں بہت سی ایسی مجالس ہیں جن کو اللہ تعالیٰ نے بہت بڑی کام کی صلاحیتیں بخشی ہیں, لیکن آپس میں ایک دوسرے کے ساتھ محبت کا وہ تعلق نہیں جو مومنانہ اخوت کے نتیجے میں پیدا ہونا چاہیے. اس کی وجہ سے ان کی ساری صلاحیتیں ضائع ہو رہی ہیں. لمبے عرصے سے یہ سلسلہ جاری ہے, 1000 دفعہ سمجھانے کی کوشش کی, مختلف لوگ گئے, لیکن ان کا حال وہی ہے کہ سرپنچوں کا کہا سر آنکھوں پر, لیکن پرنالہ وہیں رہے گا, وہاں سے نہیں لے گا. جہاں لگ گیا پرنالہ وہیں لگا رہے گا. اب اس پرنالے سے رحمت کا پانی بھی برس سکتا ہے اور عذاب کا پانی بھی برس سکتا ہے. تو اللہ تعالیٰ ان کو عقل دے, اگر پرنالہ نہیں بدلنا تو پانی تو بدلیں, خدا کے غضب کا پانی تو نہ قبول کریں اس سے. مگر وہ پتہ نہیں کون سی زبان استعمال ہوگی کہ وہ سمجھیں گے, آپس میں ایک دوسرے سے محبت کا اخوت کا تعلق قائم کریں گے. ہر ایک یہ سمجھتا ہے کہ میں درست ہوں اور دوسرے کی وجہ سے ساری شرارت ہو رہی ہے, اور شکایت بازی کا سلسلہ جو لامتناہی چل سچل ختم ہی نہیں ہو رہا. تو ان کے حوالے سے میں جہلم کی جماعتوں کو بھی, جماعت کو عموماً بھی اور باقی سب مجالس کو اور جماعتوں کو یہ نصیحت کرتا ہوں کہ اجتماعات تو جامعیت کا نمونہ کا نشان ہوتے ہیں, اکٹھا کرنے کا
की एक मिसाल होते हैं। अगर इकट्ठे हों और दिल एक दूसरे से दूर हों तो ऐसे इकट्ठा होने का कोई भी फायदा नहीं। खुदा तआला के नजदीक ये जहां दिल ना मिले हों वहां की जमीयत इकट्ठा करने की बजाय तफरीक का मूजिब बना करती है। बस ऐसे लोग जिनके दिल ना मिले हों वो जितना इकट्ठे होंगे और दुश्मनियां बढ़ेंगी और एक दूसरे पर एतराज के मौके हाथ आएंगे कि देख लो जी फलाना उधर जा रहा है, उसने ये किया और ये नहीं किया, हमारे आदमी को वोट नहीं मिले, वो होता तो यूं होता। 100 किस्म के शैतान के वसवसे हैं जो फिर दिल में राह पा जाते हैं। तो इज्तिमा तफरीक का निशान बन जाता है। इसलिए मैं नसीहत करता हूं और बार बार नसीहत करता हूं कि ये दिन इकट्ठे होने के हैं, हमने खुद ही इकट्ठे नहीं होना, तमाम जहान को इकट्ठे करना है। इसलिए ये छोटी छोटी घटिया कमीनी बातें जेब नहीं देती। अगर बाद नहीं आओगे तो फिर खुदा तुमसे दूसरा सलूक करेगा, फिर बंदे का मामला खत्म हो जाता है, वो एक तरफ रह जाता है, निजाम जमात फिर कार फरमा नहीं रहेगा, फिर अल्लाह का निजाम ऊपर का जो है निजाम से ऊपर एक गालिब निजाम जो है वो चलेगा। तो अल्लाह ताला आपको तौफीक अता फरमाए, तकवा के साथ अपने बूज और कीने सब खत्म करें और मोमिनाना अखीवत के साथ एक जान हो जाएं, ताकि सारे जहान पर जो बरकतें नाजिल हो रही हैं कुछ उसकी बूंदें जेलम महमूदाबाद वगैरह पे भी पड़ जाएं। क्या नुकसान है? ऑस्ट्रेलिया ने 2 अक्टूबर से 4 अक्टूबर तक तबीयती क्लास मुनक़िद की थी, उनका नाम भी पढ़ने से रह गया था। आज खुदा के फज़ल से मजलिस अंसारुल्लाह, मजलिस से खुदामुल्लाह ने दिया, मजलिस से अथहार ने हम दिया, चिंता कुंटा सुबह आंध्र प्रदेश के इज्तमात हो रहे हैं। अच्छी मुखलिस जमात है और अल्लाह ताला के फजल से जल जल तरक्की कर रही है। मैं उम्मीद रखता हूं कि इंशाल्लाह ताला ये इज्तमात इनको तरक्यात के नए दौर में दाखिल कर देंगे। जमात अहमदिया नार्वे का 11वां जलसा सालाना मुनक़िद हो रहा है 10 अक्टूबर से। जमात अहमदिया नार्वे के मुतल्लिक ये बताना चाहता हूं कि इन्होंने नॉर्थ केप में मस्जिद बनाने की हामी भरी थी और इनके सुपुर्द मैंने ये काम किया था कि चंदों की अपील से पहले वहां जमीन लें और जमात कायम करें, फिर सारी दुनिया से चंदों की अपील की जाएगी और आपकी जो कमी है वो पूरी हो जाएगी। ये खुशखबरी उन्होंने भेजी है कि अल्लाह के फजल से वहां कम्यून ने बाकायदा फैसला करके एक नहायत ही उम्दा बामौका ऊपर की जमीन जो एक खूबसूरत पहाड़ी चोटी पर वाकया है और 1 एकड़ से ज्यादा रकबा है, वो जमात अहमदिया को मस्जिद के लिए तोहफतन पेश कर दी है, कोई पैसा वसूल नहीं किया है नहीं। और दूसरा काम करने के लिए अब इनका वफद वहां गया है या जाने वाला है जो तबलीग करके वहां जमात कायम करेगा। जब ये दोनों शर्तें इकट्ठी हो जाएंगी तो फिर इंशाल्लाह ताला चंदा की आम तहरीक भी कर दी जाएगी। इससे पहले जो हो चुका है वो ये कि मेरे साथ जो काफिला था उन्होंने 1000 पाउंड का वादा तहरीक से पहले ही कर दिया था, उसमें मैंने भी अपना शामिल कर लिया, हमारे काफिले के 2000 पाउंड का वादा और कुछ उस खुतबे के नतीजे में आज खुद दोस्त वादा दे गए, वादा भी लिखवा गए या रकम अदा कर दी। तो बहरहाल आम तहरीक जब होगी, जब मैंने बताया है कि वहां इंशाल्लाह ताला जमात भी कुछ कायम हो जाएगी और मस्जिद के काम का आगाज हो जाएगा। मेरे से जमात अहमदिया नार्वे अल्लाह के फजल से बड़ी मुस्तैद हो रही है और अंदरूनी तफरके जो कुछ थे मिट रहे हैं, इनको भी दुआ में याद रखें, अल्लाह ताला गैर मामूली तरक्यात अता फरमाए। जमात मजलिस खुदा अहमदिया जर्मनी की 4वीं मजलिस शूरा कल 9 अक्टूबर से शुरू हो रही है। खुदा अहमदिया जर्मनी भी अल्लाह ताला के फजल से यानी बहुत जल्द जल्द तरक्की कर रही है और बड़े बुलंद पाया मनसूबे बना रही है और हिम्मतें खुदा के फजल से जवान हैं। मैंने पहले जमात पाकिस्तान को बार बार ये नसीहत की थी कि चंदों में जर्मनी आगे निकलने वाला है तो होश करो, निकलने ना देना, लेकिन निकल गया। अब मैं खुदा अहमदिया की तरफ से सब दुनिया को नोटिस दे रहा हूं कि जर्मनी की खुदा अहमदिया इस तेजी से आगे बढ़ रही है कि अगर बाकी मजारे से खुदा अहमदिया ने होश ना की तो उनको बहुत पीछे छोड़ जाएगी। इनका तबलीगी मनसूबा इतना अजीम शान है कि इस 2000 साल का 2000वां साल जब शुरू होगा उस साल के लिए इन्होंने 1,00,000 बैतों का वादा लिखवाया है। अब बज़ाहिर लगता है ये पागलों वाला ख्याल है, इतनी बड़ी जमा तादाद में यूरोप में अहमदी बनाना, या उस साल तक लिखवाया है, हो सकता है ये लिखवाया हो, ये नामुमकिन नामुमकिन है। लेकिन जो आलमी बैत थी वो कब मुमकिन थी? जर्मनी में जो 1000 से ऊपर तकरीबन 1500 के करीब यूरोपियन अहमदी हुए, ये कौन सा मुमकिन दिखाई देता था? तो अब हम मुमकिनात की दुनिया से नामुमकिनात की दुनिया में जा चुके हैं, वो दुनिया जहां दुआ और अल्लाह की तकदीर दुआ को कबूल करके गैर मुमकिन को मुमकिन बना देती है। ये वही मजमून है जिसके मुतालिक हज़रत मुस्लिम रज़ी अल्लाह ताला अन्हु ने फरमाया, गैर मुमकिन को ये मुमकिन में बदल देती है। ऐ मेरे फलसफियों, जोर दुआ देखो। तो ये नामुमकिन बातें इंशाल्लाह दुआ के जोर से होंगी, और जमात जर्मनी को भी मैं मुतवज्जे करता हूं, खुदा मरहम दिया जर्मनी को खसूसियत से, कि अब तक जो कामयाबियां हैं इनमें अगर आपको ये वहम हो गया कि आपके जोरे बाजू अच्छे मंसूबों के नतीजे में हैं, तो बरकतें हाथ से जाती रहेंगी। जितनी बड़ी कामयाबियां हों उतना सर झुकना चाहिए, और यकीन रखें कि खालिसतन ये अल्लाह ताला का फजल है, और हमें जो तौफीक बख्शता है खुदा वो भी उसका फजल ही है, जो अच्छे ख्याल सुझाता है ये भी उसका फजल ही है, वरना इंसान लाख जोर मारे अपनी ताकत से कुछ नहीं कर सकता। बस दुआ करें और यकीन रखें, तो उम्मीद है कि अल्लाह ताला आपके बुलंद मंसूबों को पूरा करने की तौफीक बख्शेगा, और बाकी दुनिया के लिए भी आप नमूना बनेंगे। गुज़श्ता जुमे पर मैं ये मज़मून बयान कर रहा था कि खालिक की अपनी तख्लीक पर एक छाप होती है, और खालिक का हुस्न उसकी तख्लीक में जरूर जलवागर होता है। इस ज़मन में एक और शुबा या वहम है जिसका इजाला जरूरी है। जब हम खुदा ताला की कायनात पर नजर करते हैं तो बाज़ बहुत ही भयानक और बदसूरत चीजें भी दिखाई देती हैं। ऐसे ऐसे खौफनाक शक्लों के जानवर हैं जिनको बच्चे देखें तो उनकी डर से नींदें उड़ जाती हैं, और ऐसी मखलूकात हैं जो इससे पहले जमीन में दफन हो गई, उनको जब इन्होंने दोबारा उजाला है मौत से, यानी उनके पंजरों को देखकर उनके दबे हुए ढांचों से उन्होंने उनकी असर नौ तख्लीक की कोशिश की है, तो बड़े बड़े भयानक जिस्म सामने आए हैं। और सवाल यह पैदा होता है कि फिर खालिक की छाप में ये बदसूरती कैसे हो गई? मैं अब उसी मिसाल की तरफ आपको वापस लेके जाता हूं जो मैंने एक मुसव्विर की तस्वीर के साथ मुसव्विर के हुस्न की निस्बत की सूरत में बयान की थी। हर मुसव्विर को अपनी तस्वीर से एक निस्बत होती है, और वो हुस्न की निस्बत है जो मुसव्विर में पाया जाता है, लेकिन तस्वीरें सारे हुस्न की तो नहीं बनाई जाती। तस्वीरें बाज़ दफा बड़ी बड़ी खौफनाक और भयानक बनाई जाती हैं, और बाज़ मुसन्निफ ऐसे ऐसे खौफनाक कैरेक्टर और किरदार वो अपने कलम से उछालते हैं कि इंसान हैरत ज़दा होकर देखता है उनको, लेकिन उसके बावजूद मोहब्बत की नज़र से नहीं बल्कि बाज़ दफा खौफ की नज़र से, बाज़ दफा नफरत की नज़र से। फिर वो मज़मून कहाँ गया कि हर मुसन्निफ को अपनी तसनीफ से निस्बत है, हर मुसव्विर को एक तस्वीर से निस्बत है जो वो बनाता है। बात यह है कि तख्लीक का हुस्न कतई नजर इसके कि क्या तख्लीक है अपनी जात में एक मकाम रखता है। एक मुसव्वर जब बदसूरत चीज बनाकर दिखाना चाहे तो अगर उसके कलम से कहीं खूबसूरती जाहिर हो जाए तो मुसव्वर का कमाल नहीं होगा, उसकी गलती और उसकी खामी होगी। जब एक भयानक तसव्वुर को एक मुसव्विर हो या एक लिखने वाला हो अपने कलम से कागज पर उतारता है तो जितना भयानक वो तसव्वुर है बैन ही वैसा तसव्वुर कागज के ऊपर मनखूश होना चाहिए, उस कागज पर नक्श हो जाना चाहिए। बस भयानक तसव्वुर को अगर पेश करना मकसद हो और वो मकसद बाज़ अगराज के पेश नजर हुआ करता है तो تصویر کا بھیانک ہونا ایک لازمی بات ہے، اگر وہ بھیانک نہیں ہوگی تو مصور کا نقص ہوگا، اگر وہ مضمون بھیانک نہیں ہوگا تو ایک مصنف کا نقص ہوگا. اللہ تعالیٰ ہر نقص سے پاک ہے، بس جب وہ ایک خاص مقصد کے لیے ایک چیز کو پیدا کرتا ہے اور اس مقصد کو پورا کرنے کے لیے اس کا بھیانک پن ضائع ہونا ضروری ہے، تو لازم ہے کہ ویسے ہی بھیانک ہو جیسا کہ خدا تعالیٰ پیدا کرنا چاہتا ہے، اور اس کا حسن اس کے بھیانک پن میں ہے، ان تخلیق کے بھیانک پن میں. حیرت انگیز طریق پر اس کو ہیبت ناک بنا دیا گیا ہے. اور جب آپ اس مضمون کو ایک اور پہلو سے دیکھتے ہیں تو عام مصنف اور عام مصور کے مقابل پر اللہ تعالیٰ کی تخلیق میں ایک اور حسن بھی دکھائی دیتا ہے. قرآن کریم نے اس مضمون کو یوں بیان فرمایا ہے کہ خدا تعالیٰ کی ہستی کو تصور کرنا ہو، اسے پہچاننا ہو، تو کچھ علامتیں آفاقی ہیں، کچھ علامتیں ہیں جو تمہارے اندر اپنے وجود میں پائی جاتی ہیں. بس اس پہلو سے جب ہم اس مضمون کو پر دیکھتے ہیں تو ایک بہت ہی دلکش انداز میں اس پر روشنی پڑتی ہے، ایک مہم حل ہو جاتا ہے، اور وہ یہ ہے کہ ہر تخلیق اپنی ذات میں کامل ہے اور اپنی ضرورتوں کے لحاظ سے مکمل ہے. باہر کی دیکھنے والی آنکھ اس کو نہیں سمجھ سکتی، لیکن اپنے نفس میں وہ جو مخلوق ہے وہ خود جانتی ہے، روزمرہ کے تجربے سے جانتی ہے کہ جیسی میں بنائی گئی ہوں اس میں ذرا سی بھی تبدیلی پیدا کر دی جائے تو میری تخلیق کا مقصد ہاتھ سے جاتا رہے گا، ناکام، باطل میں تبدیل ہو جائے گا، جھوٹ بن جائے گا. بس گوبر کا کیڑا بھی آپ دیکھ لیں، آپ کو چاہے باہر سے دیکھتے ہوئے کتنی ہی اس میں بدی دکھائی دیتی ہو، بدصورتی دکھائی دیتی ہو، گند دکھائی دیتا ہو، کوئی گوبر کے کیڑے میں اس کے مقصد کو پیش نظر رکھتے ہوئے کوئی تبدیلی پیدا نہیں کر سکتا. اگر کرے گا تو خدا کی تخلیق میں نقص پیدا کر دے گا. ڈائناسور کتنے ہی بھیانک کیوں آپ کو دکھائی نہ دیں، مگر اس وقت ان کی بقا کے لیے اور ان کے مقاصد کو پورا کرنے کے لیے وہی شکل ہے جو کام دے سکتی تھی. اس شکل میں کوئی تبدیلی ایسی کی جاتی جو ان کے دائرہ کار سے ان کو باہر لے جاتی، جس مقصد کے لیے پیدا کیے گئے ہیں اس کا ایک دائرہ کھینچا گیا ہے، اس مقصد دائرے کے اندر نہ ان کو رہنے دیتی، ان کو باہر نکال دیتی، تو وہ ان کی ہلاکت کا دن ہوتا. بس ایک یہ بھی مضمون ہے کہ اللہ تعالیٰ کی تخلیق پر جب غور کرتے ہیں تو یہ جو بار مومن کے دل سے آواز اٹھتی ہے ما خلقت ھذا باطلا، اس سے یہ مضمون حل ہو جاتا ہے کہ ہر چیز اپنے اندر ایک خاص مقصد لیے ہوئے ہے اور اس کی تخلیق اس مقصد کے عین مطابق ہے اور اس میں کوئی باطل کا پہلو نہیں ہے. تو وہ بھیانک ڈائناسور اس نقطہ نظر سے دیکھیں تو بہت ہی خوبصورت دکھائی دیں گے، اور بے اختیار دل سے وہی آواز اٹھے گی فتبارک اللہ واسم الخالقین، کہ واہ واہ سبحان اللہ کیسا عظیم خالق ہے. بدصورتی پہ بھی آسن کا لفظ اطلاق پائے گا. حضرت صلی اللہ علیہ وسلم کے جب ایک اپنی وحی لکھوایا کرتے تھے تو ایک ایسا مضمون آیا جس میں کائنات کے حسن کا مضمون تھا. اس وقت لکھنے والے کاتب کے دل سے بے اختیار یہ کلمہ بلند ہوا سبحان تبارک اللہ احسن الخالقین، واہ واہ اللہ کی ذات کیسی مبارک ہے، احسن الخالقین ہے. اور بینے یہی وہی تھی جو بعد میں نازل ہو رہی تھی، وقت کی آواز یہ تھی، فطرت کی آواز تھی سبحانک اللہ واسم الخالقین، اس کے دل سے بلند ہوئی جب حضرت صلی اللہ علیہ وسلم نے فرمایا ہاں یہی ہے یہی لکھو، تو اس کا ایمان لرز گیا، ٹھوکر کھا گیا، اور بدبخت انسان مرتد ہو کر اسلام کے دائرے سے باہر چلا گیا. تو بعض مواقع ایسے ہوتے ہیں کہ فطرت سے بے اختیار ایک گواہی اٹھتی ہے، اور اللہ تعالیٰ کی تخلیق پر جہاں بھی آپ غور کریں گے، کیسی ہی بدصورت ہو، کیسی ہی بدزیب دکھائی دینے والی ہو، تبارک اللہ واسم الخالقین کا کلمہ بے اختیار بے ساختہ دل سے اٹھے گا. ایک اور پہلو اس میں یہ ہے کہ حقیقت میں اللہ تعالیٰ جو چیزیں پیدا کرتا ہے اس کے بعض مقاصد اس وقت دکھائی نہیں دیتے, بعد میں دکھائی دیتے ہیں, اور بعض مقاصد موازنہ کرنے کے لیے ہوتے ہیں. اگر بدصورتی نہ ہو تو حسن کا تصور ہو ہی نہیں سکتا. ہر چیز کے دو پولز ہیں, دو کنارے ہیں, اور ان دونوں کناروں کے بودھ سے ایک نیا مضمون پیدا ہو جاتا ہے. جتنا بودھ زیادہ ہو اتنا ہی زیادہ ہر کنارے کی اہمیت بڑھتی جاتی ہے. جتنا وہ قریب اور مدغم ہوں گے اتنا ہی ان کی اہمیت آپس میں مدغم اور مبہم ہوتی چلی جائے گی. بس کسی مضمون کو نتھار کر پیش کرنا ہو تو دونوں طرف کے کناروں کے خصائل یا ان کے نقوش کو بڑی وضاحت کے ساتھ خوب نکھار کر پیش کرنا ہوگا. بس جہاں حسن ہے وہاں بدصورتی کے مضمون لازم ہے, جہاں رحم ہے وہاں ظلم کا مضمون بھی لازم ہے. یہ ایک لمبا مضمون ہے, پہلے میں کئی دفعہ اس کے کچھ حصوں پر روشنی ڈال چکا ہوں. چلے دس اتنا کہنا کافی ہے کہ اللہ تعالیٰ کی تخلیق میں کوئی باطل نہیں ہے, اور جس تخلیق کو آپ سب سے زیادہ بدصورت بھی سمجھتے ہوں اس تخلیق میں بھی بعض مخفی حسن ہیں جو اس مخلوق کو خود معلوم ہیں, وہ اس کی شاکلت میں داخل ہیں. وہ مخلوق سب سے بہتر جانتی ہے کہ مجھ میں کوئی تبدیلی نہیں پیدا کر سکتا, خالق نے جیسا بنایا ویسا ہی ٹھیک تھا. اور دوسرے بعض اس کے حسن ہیں جو موازنے سے ظاہر ہوتے ہیں, بعض حسن ہیں جو آج نہیں تو کل ظاہر ہوں گے, بعد کے زمانوں میں نکھر کے سامنے آتے ہیں. بس یہ ایک بہت ہی لمبا اور وسیع مضمون ہے, صرف بتانا یہ چاہتا تھا کہ یاد رکھیں کہ جہاں بدصورتی بھی ہے وہاں ایک پیغام ہے جو آپ کو ضرور ملتا ہے, اور ایک مقصد بدصورتی کا یہ بھی ہے کہ بدصورتی سے حسن کی طرف حرکت کریں. جہاں حسن کھینچتا ہے وہاں بدصورتی دھکا دیتی ہے, اور دھکا دینے والا جو مضمون ہے بدصورتی کا کہ بدصورتی جس کو شناخت ہو جائے بدصورتی کی اس کو اپنے سے دور کرتی ہے. یہ سبحان کے لفظ میں بیان ہوا ہے, اور جہاں جہاں خدا تعالیٰ کی سبحانیت کا ذکر ہے وہاں دراصل اسی مضمون کی طرف اشارہ ہے, اور تبتل کے لیے اس کا سمجھنا بہت ضروری ہے. جہاں حمد کا مضمون ہے وہاں ایک کشش ہے حسن کی جس کا بیان ہوتا ہے, جہاں سبحان کا مضمون ہے وہاں یہ بیان کیا جاتا ہے کہ جو بھی بدیوں کے تصور ہیں, جو بھی خامیوں کے تصورات ہیں, ان تمام تصورات کے ہر پہلو سے اللہ تعالیٰ پاک ہے, اس میں ادنا سا بھی کوئی خامی کا پہلو نہیں ہے. یہی وہ مضمون ہے جو اس آیت میں بیان ہوا جو میں آپ کے سامنے پڑھ جو میں نے ابھی آپ کے سامنے تلاوت کی تھی. فرماتا ہے سبحان اللہ ہی نہ تم سونا وہی نہ تس بے ہون, بس اللہ کی تسبیح کرو, ایک یہ مضمون ہے سبحان اللہ. دوسرا مضمون یہ ہے کہ اللہ کو ہمیشہ پاک پاؤ گے, تم خواہ صبح میں داخل ہو, شام میں داخل ہو رہے ہو یا صبح میں داخل ہو رہے ہو, تمہیں خدا تعالی ہر نخ سے پاک دکھائی دے گا. شام میں داخل ہونے کے وقت کون کون سے ایسے نقائص ہیں جن کی طرف انسان کی توجہ پھرتی ہے؟ ایک تو روشنی کو آپ اندھیروں میں بدلتا ہوا دیکھتے ہیں, امن کو خوف میں تبدیل ہوتا ہوا دیکھتے ہیں. بس یہ وہ مضامین ہیں, اور بہت سے مضامین ہیں جن کا دن کے رات میں داخل ہونے سے تعلق ہے. ان سب پہلوؤں سے آپ اللہ تعالیٰ کو میں ان سب پہلوؤں کی برائیوں سے آپ اللہ تعالیٰ کو پاک پائیں گے. بس خاتم دن سے رات میں داخل ہو رہے ہو یا رات سے دن میں داخل ہو رہے ہو, رات سے دن میں داخل ہونے میں رات کے تجارت بھی آ جاتے ہیں, رات کی بعض تکلیف دہ یادیں بھی آ جاتی ہیں, اور پھر دن کا ایک دن کی محنت جو سامنے کھڑی ہوتی ہے, اور کئی قسم کی مشکلات جن کا دن سے تعلق ہے وہ بھی سامنے آ جاتی ہیں. تو یہ وہ ایسا مضمون ہے جو ہر انسان کی سوچ کے مطابق نئے نئے واقعات میں ڈھل سکتا ہے، اور ان واقعات کے تعلق میں انسان اللہ تعالیٰ کو برائیوں سے پاک دیکھ سکتا ہے اگر دیکھنا چاہے تو. بس جب وقت بدل رہا ہو، حالات بدل رہے ہوں، تو اس وقت بھی خدا تعالیٰ کی تسبیح کا مضمون ضرور دل میں اٹھتا ہے. لیکن اس مضمون کو آگے بڑھانے سے پہلے اللہ تعالیٰ فرماتا ہے ولہ الحمد فی السماوات والارض. وہ صرف بدیوں سے پاک نہیں ہے، بدیوں سے پاک دیکھو گے تو تمہیں اس میں حمد دکھائی دینے لگے گی، جو ایک مثبت مضمون ہے. جو بدی نہیں ہے اس کے بدلے ایک بہت عظیم شان حسن موجود ہے. محض بدیوں سے پاک قرار دینا کامل تعریف نہیں ہے، بلکہ ہر بدی جس سے کوئی پاک کوئی چیز پاک ہوتی ہے اس کے مقابل پر اسے ایک خوبی اپنانی پڑے گی، ورنہ وہ وجود نامکمل رہے گا. اس لیے اللہ تعالیٰ فرماتا ہے ہم جب کہتے ہیں کہ وہ شام کے وقت بھی تمہیں پاک دکھائی دے گا اور صبح کے وقت بھی پاک دکھائی دے گا، تو مراد یہ نہیں ہے کہ صرف وہ بدیوں سے پاک ہے، اس کے لیے تو حمد ہی حمد ہے آسمانوں میں بھی اور زمین میں بھی. کائنات کا کوئی ذرہ کوئی گوشہ ایسا نہیں جہاں خدا کی حمد کا مضمون دکھائی نہ دے رہا ہو. پھر پہلے مضمون کو شروع کرتے ہوئے فرماتا ہے وعشیاً وحین تظہرون، کہ تم جب دوپہر کو آرام کرتے ہو، دوپہر میں داخل ہوتے ہو اس وقت بھی، اور اشنا رات کے وقت بھی، جب تم دن سے شام میں داخل ہوتے ہو اس کے بعد رات آ جاتی ہے، تو اشین سے مراد وہ رات ہے، اور رات سے دن میں داخل ہوتے ہو تو پھر وہ دوپہر میں تبدیل ہو جاتی ہے. بس جب تم رات میں داخل ہو کر رات گزار رہے ہوتے ہو یا دن میں داخل ہونے کے بعد دن کے عروج تک پہنچتے ہو، بس اندھیروں کا بھی ایک عروج ہے جس کا اشین میں ذکر فرمایا گیا، روشنی کا بھی ایک عروج ہے جس کا تظہرون میں ذکر فرمایا گیا. زور کے وقت جب سورج سر پر چڑھتا ہے اور اس کے بعد بہت عرصے تک اس کی تمازت اپنی پوری قوت سے جلوہ دکھا رہی ہوتی ہے، فرمایا اس وقت بھی تم خدا کو ہر کمزوری ہر برائی سے پاک دیکھو گے. یخرج الحی من المیت وہ یخرج المیت من الحی، وہ زندوں سے مردے پیدا کرتا ہے، زندوں کو مردہ بنا دیتا ہے. یخرج کا لفظ ہے جس کا مطلب ہے نکالتا ہے، زندوں سے مردوں کو نکالتا ہے. وہ یخرج المیت من الحی، اور مردوں سے زندوں کو نکالتا ہے. یہ مضمون یہاں تک جب ہم پہنچتے ہیں تو کچھ تھوڑے سے خدشات کا پہلو اپنے سامنے رکھتا ہے، یعنی خدشات کا پہلو ہمارے سامنے رکھتا ہے. پہلے فرمایا وہ زندوں سے یخرج الحی من المیت، مردوں سے زندے پیدا کر دیتا ہے، خوشخبری کی بات ہے. انسان کہتا ہے الحمدللہ مردوں سے زندہ پیدا ہوں گے، لیکن ساتھ ہی مان فرما دیا وہ یخرج المیت من الحی، وہ پھر زندوں سے مردے بھی پیدا کر دیتا ہے. ایک خوف کا مقام ہے، لیکن یہاں بات ٹھہرنے گئی. پھر فرمایا وہ یحیی الارض بعد موتہا، وہ زمین کو اس کی موت کے بعد پھر زندہ کر دیتا ہے. وَكَذَلِكَ تُخْرَجُونَ، تم اسی طرح زمین سے نکالے جاؤ گے یا ایک حالت سے دوسری حالت کی طرف نکالے جاؤ گے. یہ مضمون ظاہری طور پر تو ہمیں پورا ہوتا دکھائی دیتا ہے، اس میں کسی سائنسدان کی گواہی کی ضرورت نہیں، ہر انسان دیکھتا ہے جانتا ہے کہ مردوں سے زندہ نکل رہے ہیں، جس کا مطلب یہ ہے کہ مردہ قوم کئی قسم کے مطالب ہیں. ایک مطلب یہ ہے کہ ایک نسل مر جاتی ہے اور دنیا سے تعلق کاٹ کر الگ ہو چکی ہوتی ہے، اس نسل کے بعد اس نسل کو زندہ رکھنے کے لیے انہی میں سے زندہ لوگ پیدا ہوتے ہیں جو دراصل ان کو زندگی بخش رہے ہوتے ہیں. یعنی پہلے مردے، پہلی نسل کے لوگ جو مر گئے، ان کے بعد آنے والی نسلیں دراصل انہی مردوں کی زندگی کا نشان بنتی ہیں، اور انہیں کی زندگی کو جاری رکھنے کا ذریعہ بن جاتی ہیں، لیکن پھر ان زندوں سے پھر مردے بن جاتے ہیں. تو ایک تو اس میں یہ نصیحت ہے کہ کسی چیز کو بقا نہیں ہے سوائے اللہ کے، تم اگر آج زندہ ہو تو کل مر بھی جاؤ گے، اگر آج مری ہوئی قومیں ہو تو کل زندہ بھی ہو جاؤ گے. بس یہ مضمون ایک اور پہلو سے ہمارے سامنے کئی نصیحتیں لے کر آتا ہے. قوموں کے عروج اور زوال اور زوال اور عروج کا نقشہ ہمارے سامنے رکھتا ہے. وہ لوگ جو ایک خاص قسم کی مردنی کی حالت میں زندگی بسر کر رہے ہیں اور ان کے مقابل پر طاقتور قومیں ان پر سوار ہیں اور ان پر غالب آ چکی ہیں، ان کو یہ آیت پیغام دیتی ہے کہ دیکھو گھبراؤ نہیں، اللہ تعالیٰ کا یہ دستور ہے کہ زندوں کو کچھ عرصہ زندگی کا موقع دیتا ہے اور ان کو آزماتا ہے، ان کو آزمائش کے دور سے گزارتا ہے، اور پھر وہ اس اکھاڑے سے نکل جاتے ہیں، ان کا دنگل ختم، ان کے بدلے پھر اور لوگ آیا کرتے ہیں. تو آج تم مردہ ہو تو کل زندہ بھی ہو سکتے ہو. آج جو زندہ ہیں اگر وہ اترائیں گے اور اس امتحان پر پورا نہیں اتریں گے تو وہ کل مر بھی سکتے ہیں، بلکہ ضرور مریں گے. تو یہ جو عرصہ حیات ہے اس کی آزمائشوں کا ذکر اس مضمون میں آ جاتا ہے. پھر اللہ تعالیٰ فرماتا ہے وہ مل بھائی وہ یوشل اردا بادہ موت ہے، اور پھر زمین کو اس کی موت کے بعد دوبارہ زندہ کرتا ہے. وہ کزال کا تخرجون، یاد رکھو یہ جو زندگی اور موت کا سلسلہ اور ان کا عدل نہ بدلنا ہے، جہاں تک انسان کا تعلق ہے تمہارے لیے یہ آخری بات نہیں ہے، تم پھر زندہ کیے جاؤ گے، اور جب زندہ کیے جاؤ گے تو حساب کتاب کے لیے زندہ کیے جاؤ گے. تمہاری آزمائشوں کا امتحان، ایک جو دنیا میں آزمائشیں ہو رہی ہیں ان کی جزا یا سزا تمہیں مرنے کے بعد دی جائے گی، اس بات کو نہ بھولنا. تو دو قسم کے سزا اور جزا کے نظام ہمارے سامنے رکھ دیے، ایک وہ جو انسانی زندگی کے بدلتے ہوئے تغیرات، بدلتے ہوئے حالات اور قوموں کے تغیرات سے تعلق رکھتے ہیں. وہ بہت سی قومیں ہیں جو کبھی اپنے عروج کی حالت میں آسمان سے باتیں کر رہی تھیں اور انتہائی تکبر میں مبتلا تھی، وہ پیوند خاک ہو گئیں اور ان کی عظمتیں مٹ گئیں، ان کا کوئی نشان باقی نہیں رہا سوائے اس کے کہ تاریخ کے صفحات میں ان کا ذکر ملتا ہے. اور بہت سی مردہ قومیں جن پر بعض غالب قومیں سوار تھیں اور یوں لگتا تھا کہ وہ کبھی بھی اس حالت سے باہر نہیں نکل سکیں گی، وہ دنیا پر غالب آئیں اور ان پہلوں کے نشان مٹ گئے لیکن وہ باقی رہے. بس تاریخ عالم جو سبق دیتی ہے، یہ سبق بھی اس آیات میں مذکور ہے، لیکن ساتھ ہی فرمایا گیا کہ یہ عدلنے بدلنے کا مضمون اس دنیا میں ختم نہیں ہو جائے گا، آخر تم پھر زندہ کیے جاؤ گے اور اللہ کی طرف لوٹائے جاؤ گے. دوسری آیت میں اللہ تعالیٰ فرماتا ہے وَإِلَيْهِ تُحْشَرُونَ، تم گھیر گھار کے جوک در جوک خدا کی طرف لے جائے جاؤ گے، جس طرح ایک گڈریا اپنے گلے کو ہانک کر یا گھیر کر لے کے جاتا ہے اپنے اس مقام کی طرف جہاں اس کو لے جانا مقصود ہو، اسی طرح بالآخر تم اللہ کی طرف لوٹو گے. اس میں جو روحانی مضمون ہے وہ یہ ہے کہ مذہبوں کا بھی یہی حال ہے، بہت سے مذاہب انبیاء کے ذریعے زندہ کیے جاتے ہیں، مردوں سے وہ نکلتے ہیں، لیکن اگر وہ اپنی زندگی کی حفاظت نہ کر سکیں تو بعد میں آنے والی نسلیں مر جاتی ہیں. یہ مضمون کمال کے ساتھ اس صورتحال پر بھی صادق آتا ہے. امر واقعہ یہ ہے کہ جو انبیاء کو قبول کرتے ہیں اور ان سے زندگی پاتے ہیں وہ بحثیت قوم خود نہیں مرا کرتے، ان کی وہ زندگی ویسی ہی ابدی ہے، جیسا کہ فرمایا کہ زمین کو پھر اللہ تعالیٰ اس کے بعد زندہ کر دے گا، اور اس زندگی کے بعد تم خدا کی طرف لوٹائے جاؤ گے. بس وہ ایک ابدی زندگی ہے. بس جہاں تک انبیاء کو قبول کرنے والی قوموں کا اور ان پہلی نسلوں کا تعلق ہے جنہوں نے قربانیاں دے کر انبیاء کو قبول کیا، उनके लिए कोई मौत नहीं, लेकिन बाद में आने वाले मर जाया करते हैं। जैसा कि फरमाया वह खलफ मिन बाद ही खल्फ, बाज बड़े बड़े नेक अमाल करने वाले मुकद्दस वजूद थे, मगर बदकिस्मती से उनकी नस्लें खत्म हो गई। ऐसी नस्लों ने उनका विरसा पाया जिन्होंने बद अमाल शुरू कर दिए और उनकी जिंदगी मौत में तब्दील हो गई। बस बाज कौमें जिंदगी की हालत में जब अल्लाह ताला के फजल के साथ एक हक को कबूल करती हैं, बल्कि यूं कहना चाहिए मौत की हालत में से निकलकर एक हक को कबूल करने के नतीजे में जिंदगी पाती हैं, उनके लिए नसीहत है कि अपने आने वाली नस्लों की हिफाजत करना, उनको भी ना मरने देना, लेकिन याद रखना कि तुमसे कोई अब्दी वादा ऐसा नहीं है कि तुम जिंदगी पाओगे तो लाजमन तुम्हारी आने वाली नस्लें हमेशा जिंदा रहेंगी। इसके लिए यह असूल याद रखना कि ला यनालो अहद जालिमीन, कि मेरा अहद जालिमों को नहीं पहुंचेगा। बस तुम ऐसी जिंदगी इख्तियार करो जैसे कि एक दुनिया को छोड़कर एक रूह दूसरी दुनिया की तरफ हरकत कर जाती है, और वो जिंदगी जो बदलती बदलती है मौत के साथ, वो एक दायमी सूरत इख्तियार कर जाती है। बस तुम्हारे लिए हमने इस दुनिया में यह मौका पैदा कर दिया है कि खुदा के हजूर पेश होने से पहले मौत की हालतों से अब्दी तौर पर निकल जाओ, अपनी नस्लों को भी निकालो और खुद ऐसे निकलो कि फिर कभी दोबारा मौत की तरफ वापस लौट कर न जाओ। ये वो मजमून है जो इस आयत में बयान हुआ, और इसी ताल्लुक से मैंने इसे तबत्तुल के मजमून के लिए चुना है। मैं आजकल आपको यह समझा रहा हूं कि अल्लाह ताला की तरफ तबत्तुल जरूरी है। तबत्तुल का मतलब है एक हालत को छोड़कर, एक जगह को छोड़कर दूसरी हालत या दूसरी जगह की तरफ मुंतकिल हो जाना, यहां तक कि पहली जगह से रिश्ते टूट जाएं, ताल्लुक खत्म हो जाए। यह आज बताती है कि इस दुनिया में कितनी दफा तुम जिंदा हो और मारे जाओ, बिलआखिर तुमने छोड़ देना है इस दुनिया को, बिलआखिर तुम्हें इस दुनिया से रुखसत होना होगा। और वो तबत्तुल जो बेख्तियारी का तबत्तुल है, वो तो तुम्हें इख्तियार करना ही करना है। कोई नहीं है जो इसके बगैर रह सके, लाजिमन बिलाखिर इस दुनिया से रुखसत होकर तुम्हें खुदा की तरफ लौटना है। लेकिन वो तबत्तुल जो तुम्हारे इख्तियार में है, अगर वो तुमने इख्तियार ना किया मरने से पहले, तो तुम्हारा दिल जिन दुनिया की चीजों में अटका हुआ होगा, वही क्यामत के लिए तुम्हारे लिए जहन्नम का मुझे बन जाएगा। क्योंकि जिससे ताल्लुक हो, जितना इंसान उससे दूरी इख्तियार करता है, उतनी तकलीफ पहुंचती है। जिससे ताल्लुक ना हो, जितना उसके करीब हो, उतनी ही मुसीबत बढ़ जाती है। आप जानते हैं रोजमर्रा की हर इंसान की मुलाकातों में यह बात आए दिन जाहिर होती रहती है, अगर प्यारा ताल्लुक वाला मिलता है तो दिल नहीं चाहता कि वो उठ के जाए, और कोई बोर करने वाला, कोई किसी पहलू से आपके लिए नाकाबिले कबूल हो, या बाजों को बाज शख्सियतों से एलर्जी होती है, ऐसा आदमी आके पास बैठ जाए तो मुसीबत बन जाती है। हालांकि वो कुछ भी नहीं बेचारा कह रहा होता, कोई जाहिरी तकलीफ नहीं दे रहा होता, बाज दफा वो आपकी रोटी भी नहीं खाता, आपके लिए कुछ लेके भी आता है, लेकिन जाता है तो आप कहते हैं चलो अच्छा हुआ, शुक्र है आखिर निजात मिली, पट्टे तोड़ दिए थे इसने। तो वो लोग जो यहां तबत्तुल इख्तियार नहीं करते, उनके उस दुनिया में पट्टे टूटेंगे, वहां जो वजूद दिखाई देंगे उनसे कभी इस दुनिया में ताल्लुक पैदा नहीं हुआ। और ताल्लुक इसलिए नहीं पैदा हुआ कि दुनिया के वजूदों से ताल्लुक कायम रखा आखिर वक्त तक, ऐसा ताल्लुक कि जिसके टूटने से एक रूहानी अजाब पैदा हो जाता है। ऐसी हालत में जान दी कि तबत्तुल नहीं हो सका था, ऐसी सूरत में अगली दुनिया जहन्नम ही जहन्नम है। लेकिन महज इस तरह की नहीं जैसे मैं बयान कर रहा हूं, क्योंकि वो जहन्नम की शक्ल ऐसी है जिसका हम हकीकत में तसव्वुर नहीं कर सकते। आज जो हम चीजें एक जज्बात और कैफियत की सूरत में सोच रहे हैं, ये अगली दुनिया में मौजूदात बन जाएंगी, इनको जाहिरी जिस्म अता कर दिए जाएंगे, اور اس صورت میں ان کے عذاب دینے کی طاقت بہت بڑھ چکی ہوگی. اور یہ وہ مضمون ہے جو آیت بیان کر کے وارننگ دیتی ہے, وَكَذَلِكَ تُخْرَجُونَ, تمہیں ہم لازمن یہاں سے نکال دیں گے, اس دنیا کو تم چھوڑ دو گے. اس لیے روحانی طور پر اس سے نکلنے کی تیاری کرو. حضرت صلی اللہ علیہ وآلہ وسلم بھی جن مردوں کو زندہ کرنے کے لیے آئے وہ یہی مردے تھے جو روحانی طور پر مردہ تھے, ان کو بھی ایک موت کی حالت سے نکال کر ایک زندگی کی حالت میں داخل فرمایا گیا. قرآن کریم فرماتا ہے, یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول اذا دعاکم لما یحییکم, اے وہ لوگ جو ایمان لائے ہو, استجیبوا للہ وللرسول, اللہ اور اس کے رسول کی بات کا ہاں میں جواب دو, لبیک کہو. اذا دعاکم لما یحییکم, جب وہ تمہیں بلاتا ہے تاکہ تمہیں زندہ کرے. خاص طور پر قابل ذکر بات یہ ہے اور قابل توجہ بات یہ ہے کہ یہاں یا ایھا الناس نہیں فرمایا, یا ایھا الذین آمنوا فرمایا ہے. ایمان لانے والے تو پہلے ہی زندہ ہو چکے ہیں, پھر اس نئی زندگی سے کیا مراد ہے جس کی طرف بلایا جا رہا ہے. میں سمجھتا ہوں کہ یہاں تبتل مراد ہے. ایمان لانے کے نتیجے میں اللہ تعالیٰ اور اس کے رسول کی آواز پر لبیک کہنے کی پہلی صلاحیت عطا ہوئی ہے, مگر ابھی دنیا سے تبتل نہیں ہوا. اب یہ ایک ایسی حقیقت ہے جس کو ہر شخص اپنے نفس پر غور کر کے جان سکتا ہے, پہچان سکتا ہے, ہر انسان صاحب تجربہ ہے. ہم سب جو حضرت اقدس مسیح موعود علیہ الصلوۃ والسلام پر ایمان لا کر حضرت صلی اللہ علیہ وسلم سے تجدید بیعت کر چکے ہیں, آپ پر دوبارہ اور حقیقی اور گہرا ایمان لے آئے ہیں, ہم جانتے ہیں کہ ہم تبتل کی مختلف حالتوں پر ہیں. ہم میں سے بہت سے ہیں جو ایمان لانے کے باوجود اس آواز پر لبیک نہیں کہہ سکتے جو زندگی کی آواز ہے, اور وہ زندگی اس ایک قسم کی موت کو چاہتی ہے. مردوں سے نکل کر زندگی میں آنا مردہ حالت پر موت وارد کرنے کے مترادف ہے, اور ویسی ہی تکلیف دہ چیز ہے جیسے زندگی سے موت میں داخل ہونا. لیکن زاویہ نظر بدل جاتا ہے. جس طرح ایک زندہ کے لیے بڑی مصیبت ہے کہ وہ موت کو اپنے سامنے کھڑا دیکھے اور اپنے طرف بڑھتا ہوا اپنی طرف آتے ہوا محسوس کرے, پتا ہو کہ اب میں جانے والا ہوں, ایسی حالت میں انسان کی جو کیفیت ہوتی ہے آپ اندازہ کر سکتے ہیں. لیکن وہ لوگ جو مردے ہیں, جب ان کو موت سے زندگی کی طرف بلایا جاتا ہے تو ان کی بھی یہی کیفیت ہوتی ہے. بڑی مصیبت ہے زندگی کا جواب ہاں میں دینا. اب یہ بات تو قطعی طور پر ثابت ہو گئی کہ حضرت صلی اللہ علیہ وسلم مومنوں کو زندہ کرنا چاہتے ہیں, جو ایمان لے آئے ہیں ان کو زندگی بخشنا چاہتے ہیں اور زندگی کی راہوں کی طرف بلا رہے ہیں. فرمایا استجیبوا للہ وللرسول, اللہ اور اس کے رسول کو ہاں میں جواب دو, لبیک کہو اس کی آواز پر. لیکن جب لبیک کے موقع آتے ہیں تو ہم اپنے اندر کتنی کمزوریاں پاتے ہیں, اور وجہ یہی ہے کہ ہمارا تبتل نہیں ہوا, ہم رسوں سے بندھے ہوئے ہیں. جہاں جہاں حضور صلی اللہ علیہ وسلم کی آواز پر لبیک کہنے کے لیے دقت محسوس کی جائے یا لبیک نہ کہی جائے, ایسی مجبوری ہو جائے یا بہت زور لگانا پڑے اور بڑی مصیبت سے قربانی کر کے لبیک کہنا پڑے, اس موقع پر آپ اپنی جانچ بہترین طور پر کر سکتے ہیں کہ کتنا آپ کا تبتل ہوا ہے اور کتنا ہونا باقی ہے. جس جس اندھیرے سے آپ کو روشنی کی طرف بلایا جاتا ہے, اس اندھیرے نے آپ کے قدم تھامے ہوئے ہیں کہ نہیں, یہ مضمون ہے جو ان آیات میں بیان ہوا ہے. اگر قدم تھامے ہوئے ہیں تو آپ کے لیے ہاں میں جواب دینا, خدا اور رسول کی آواز کا ہاں میں جواب دینا بہت مشکل ہو جائے گا, باوجود اس کے کہ آپ جانتے ہیں کہ زندگی کی طرف بلا رہا ہے. بس
जिस तरह जिंदे का मरना मुश्किल है, उस तरह मरने वाले मरे हुए का जीना भी तो मुश्किल है, क्योंकि मुश्किल सिर्फ इंकितान है सारी बात, सारी सारा राज मुश्किल का इंकितान है। एक हालत को छोड़कर दूसरी हालत की तरफ मुंतकिल होना, यह सबसे बड़ा मसला है। जितना उस हालत पर पड़े हुए आपकी जड़ें उसमें कायम हो चुकी होंगी और आप उसके साथ व्यवस्था और वाबस्ता हो चुके होंगे, उतना ही आपका आपके लिए जगह तब्दील करना मुश्किल हो जाएगा। बस अल्लाह ताला तबद्दुल ही का मजमून इस रंग में बयान फरमा रहा है कि देखो हां में जवाब देना, वरना तुम मरे रहोगे, खाली ईमान तुम्हारे किसी काम नहीं आएगा। फिर फरमाया वालमु अन्नल्लाह यहूल बैनल मरे व कल्बही, तुम्हारे ही नियतें जो कुछ भी हो, कई किस्म के तुम अपने लिए बहाने तराश लिया करोगे। इस बात का तुम्हें जवाब नहीं दे सकता इसलिए कि ये मुश्किल है, फलां बात का इसलिए नहीं दे सकता कि ये मुश्किल है, आज मैं इतना बोझ उठा नहीं सकता, कल कोशिश करूंगा, हजार किस्म के बहाने नफ्स ढूंढता है। अल्लाह ताला फरमाता है याद रखना, जब खुदा और खुदा के रसूल तुम्हें बुलाते हैं तो तुम्हारी नीयतों के बीच में खुदा बैठा हुआ है। कैसा हैरतअंगेज नक्शा खींचा गया, यहूल बैनल मर्रे व कल्बही, इंसान की जात और उसके कल्ब के दरमियान में खुदा है। हालांकि बाजार यूं मालूम होता है कि इंसान अपने कल्ब के करीब तरीन है, यहां कल्ब से मुराद वो नियतों की आखिरी नियतों की आमाजगा है। अल्लाह ताला फरमाता है कि तुमसे बेहतर तुम्हें जानता है, और जो भी सोचोगे, जो भी तुम्हारा दिल तुम्हें पैगाम भेजेगा और वो उधर बनकर तुम्हारी जुबानों से निकलेगा, एक सेंसर बीच में हो रहा होगा, अल्लाह ताला पता कर लेगा कि असल बात क्या थी, दिल से क्या उठा था और जुबान से क्या निकला है। इसका एक अजीम शान सेंसर का निजाम है जो जिसकी तरफ अल्लाह ताला इशारा फरमा रहा है। और फिर वही बात फरमाई वह अन्ना हूं इलाहे तो शरून, बस उस आयत में जो तुखरजून कहकर जमीन से निकाले जाओगे और फिर खुदा की तरफ लौटाए जाओगे फरमाया, उसको यहां यूं बयान फरमाया वह अन्ना हूं इलाहे तो शरून, तुमने आखिर वहीं चले जाना। इसलिए उससे पहले पहले जिन बदियों से अलहदगी इख्तियार कर सकते हो अलहदगी इख्तियार कर लो। हजरत मसीह मौऊद अलैहि सलातो वसलाम ने इस मजमून को मुख्तलिफ रंग में बयान फरमाया है, फरमाते हैं याद रखो इंसान को अल्लाह ताला ने ताबूत अब्दी के लिए पैदा किया है, इसलिए उसको चाहिए कि इसी में लगा रहे। इस जहान की जिस कदर चीजें हैं, बीवी बच्चे अहबाब रिश्तेदार माल और दौलत और हर किस्म के इमलाक, उनका ताल्लुक इसी जहान तक है। इस जहान को छोड़ने के साथ ही ये सारे ताल्लुकात पता हो जाते हैं। वो मजमून जो मैं इन आयात के हवाले से बयान कर रहा हूं, ये वही मजमून है जो हजरत मसीह मौऊद अलैहि सलातो वसलाम ने बयान फरमाया है। इस जहान को छोड़ने के साथ ही सारे ताल्लुकात खत्म हो जाते हैं, लेकिन खुदा ताला है और इस जहान में भी और उस जहान में भी उसकी जरूरत है। बस जिस जहान में जा रहे हैं वो खलाओं का जहान ना निकले, ये ना हो कि यहां से कुछ भी उस जहान वाले से ताल्लुक की सूरत में साथ लेकर ना जाएं। एक जगह से ताल्लुक काटा जाए और दूसरी जगह ताल्लुक कायम ना हो तो यह बर्बादी है। सदस्यों सलाम फरमाते हैं ये जो दुनिया के ताल्लुकात हैं इतना क्यों नहीं सोचते, ज्यादा से ज्यादा प्यारे लोग, तुम्हारे बच्चे, तुम्हारे अकरबा, तुमसे मोहब्बत करने वाले, तुम्हारे महबूब, तुम्हारी दौलतें, ये सारी की सारी एक दिन लाजमन यहीं रह जाए, एक जर्रा भी इनका तुम्हारे साथ नहीं जाएगा। लेकिन एक वजूद है जो यहां भी है और वहां भी है, उससे अगर यहां तुमने ताल्लुक कायम कर लिया तो वहां वो काम आएगा, वहां तन्हाई महसूस नहीं करोगे। और जितना ताल्लुक यहां कायम करोगे उतना ही तुम्हारे लिए वहां दिलजमी के समान होंगे और दिल लगाने की के लिए खुदा ताला तुम्हारे लिए ऐसी ऐसी चीजें जाहिर फरमाएगा जिनका तुम तसव्वुर भी नहीं कर सकते। तसव्वुर ना करने का मजमून दूसरी जगह बयान हुआ है, उसको मैंने यहां दाखिल किया है क्योंकि इस मौके के लिए ही है। मुराद यह है कि इस दुनिया में अगर खुदा से तुम्हारा ताल्लुक कायम हो गया
تو پھر اس دنیا میں جو تعلق قائم ہوگا وہ اس سے بہت زیادہ لذیذ بن کر ظاہر ہوگا جو اس دنیا میں تم چکھ چکے ہو. بظاہر یہی کہو گے کہ ہم نے پہلے بھی چکھا ہے, لیکن اللہ تعالیٰ فرمائے گا نہیں, تم نہیں جانتے, یہ تو بالکل اور چیزیں ہیں, ویسی ہیں, ملتی جلتی ہیں, لیکن اپنی کیفیت اور کمیت اور لذتوں کے لحاظ سے وہ زمین آسمان کا فرق ہے. حضرت مسیح موعود علیہ الصلوۃ والسلام نے جہاں خدا سے تعلق کا مضمون بیان فرمایا وہاں پہلے دنیا سے عدم تعلق کا مضمون بیان کیا ہے, اور اسی کا نام تبتل اللہ ہے, کیونکہ ایک تعلق کے ہوتے ہوئے دوسرا تعلق رہ نہیں سکتا, ہو نہیں سکتا. ہر معاملے میں موازنہ ہوتا ہے, ایک طرف سے دوسری طرف کے لیے حرکت کرنے کے لیے لازم ہے کہ دوسری تعلق طرف کا تعلق غالب آ جائے اور ایک تعلق طرف کا تعلق مغلوب ہو جائے. یہ قانون قدرت ہے جس میں کسی انسان کے اندر طاقت ہی نہیں کہ تبدیلی پیدا کر سکے. اگر کسی سے محبت ہو جاتی ہے تو اس کے مقابل پر جو چیز آئے گی اور روکے گی اس تعلق کی راہ میں حائل ہوگی, یعنی اس سے ویسی نفرت پیدا ہوگی. نصیحت کرنے والے نصیحتیں لاکھ کریں, اگر ایک انسان کو کسی سے محبت ہے اور ناطے اس محبت کی راہ میں حائل ہوتا ہے تو عام حالات میں نصیحت کا آپ شکریہ ادا کرتے ہیں, بہت بہت شکریہ, جزاک اللہ, بڑی اچھی بات کی. لیکن اگر وہ آپ کی محبت کی راہ میں حائل ہوتا ہے تو آپ اس کو ایسی نفرت سے دیکھتے ہیں کہ سمجھتے ہیں کہ یہ تو میرا سب سے بڑا دشمن ہے, اس بدبخت کو کیا ضرورت پڑی ہے کہ میرے تعلق میں میرے تعلقات کے معاملات میں دخل دے. بس تبتل دوسرے تعلق کے لیے ضروری ہے, اور جتنا وہ تعلق بڑھے گا اتنا تبتل آسان ہو جائے گا, جتنا تبتل زیادہ ہوگا اتنا دوسرے تعلق کے قائم ہونے کے امکانات زیادہ روشن ہوتے چلے جائیں گے. بس اس پہلو سے جس دنیا میں ہم رہ رہے ہیں ہم روزانہ اپنا امتحان بھی کر سکتے ہیں اور اپنے آپ کو دیکھ بھی سکتے ہیں. ہمارے اندر وہ آئینے موجود ہیں جن میں ہم روزانہ ہماری جو شکل بن رہی ہے وہ دکھائی دے سکتی ہے اگر ذرا سی ہوش پیدا کر لیں. خدا سے ملے کہ نہیں ملے یہ مضمون اگر مبہم رہے گا تو آپ کو کچھ بھی نہیں پتا چلے گا کہ کیا ہو رہا ہے, لیکن سبحان اللہ کے مضمون نے ہمیں بتا دیا کہ یہ تو بڑا آسان مضمون ہے. اگر تم بدیوں سے متنفر ہو رہے ہو تو تم لازماً تبتل اختیار کر رہے ہو, اگر بدیوں سے تمہاری محبت بڑھ رہی ہے تو لازماً تم اللہ سے غیر اللہ کی طرف جا رہے ہو. اور روزانہ ہم اپنی بدیوں کو جانچتے پہچانتے ہیں, ہمیں پتہ ہے ہمارے اندر کیا کمزوریاں ہیں, اور وہی اندھیرے ہیں جہاں سے نکل کر اگر ہم دوسری طرف حرکت کریں گے تو اندھیروں کے مقابل پر خدا ہی کی ذات ہے ہر طرف. ان معنوں میں وہ محیط ہے, کسی بھی اندھیرے سے آپ نکلیں گے تو خدا کی ذات نظر آئے گی کیونکہ وہ روشنی ہے. اندھیرے سے نکلنے کا مضمون یہ ہے کہ روشنی کی طرف جائیں. بس ان معنوں میں تبتل کے مضمون کو سمجھ کر اپنی ذات پر چسپا کریں, اپنی بدیوں کو روزانہ دیکھیں, اپنی کمزوریوں کو دیکھیں. نمازوں میں سستی ہو جاتی ہے, سستی کیوں ہوتی ہے کبھی غور کریں تو پتہ چلے گا کہ تبتل نہیں ہوا ہوا. نماز کے مقابل پر ایک چیز زیادہ پسندیدہ ہے اور اس پسندیدہ چیز کو چھوڑا نہیں جاتا. آن حضرت صلی اللہ علیہ وسلم کی کیفیت اس سے برعکس تھی. آپ کے متعلق روایت میں آتا ہے کہ آپ جب نماز کو چھوڑ کر دوسرے کاموں میں جاتے تھے تو دل نماز میں اٹکا ہوا ہوتا تھا. ہم عام انسان ایسے ہیں کہ خواہ عبادت کے کسی مقام پر بھی ہوں ہم میں ضرور ایسے مواقع آتے ہیں ہماری ذات میں ہمارے مشاہدے میں کہ نماز خدا کے حضور ادا کر رہے ہیں اور دل کہیں اور اٹکا ہوا ہے اور بار بار خیالات کو کھینچ کر اس طرف لے کے جاتا ہے. تو تبتل ہوا نہیں تو نماز کیسے قبول ہوگی. پہلے جو دنیا کے دھندے ہیں ان سے چھٹکارا نصیب ہوگا تو پھر اللہ کے دھندوں سے تعلق پیدا ہوگا. بس ایک مثال چھوٹی سی آپ کے سامنے رکھی ہے لیکن یہ ایسی مثال ہے جس پر اگر آپ غور کریں تو ایسی بکثرت مثالیں آپ اپنی زندگی میں وارد ہوتی روزمرہ دیکھیں گے اور اپنی حالت کو خوب پہچان سکتے ہیں آسانی کے ساتھ किसी बाहर से आने वाले की जरूरत नहीं है कि आके शनाख्त करे। आपके दिल में आपका एक आईना है जो आपकी तस्वीर दिखा रहा है, और अगर आपने उस तस्वीर की तरफ तवज्जो ना की तो वह नक्श पक्के होते चले जाएंगे। ये वो खतरा है जिससे मैं आपको मुतले करना चाहता हूं। एक ऐसा शख्स जो तस्वीरें देख रहा है और अपने दागों को पहचानता है और कोशिश करता है कि उन दागों से निजात पाए, वो अगर नामुकम्मल हालत में भी मर गया तो उसकी हिजरत खुदा की तरफ हो रही होगी और उसके लिए अमन का पैगाम है। लेकिन एक शख्स जो दागों को देखता है उसको फिक्र पैदा नहीं होती, उसके दाग जरूर बढ़ते हैं। अगर वो अपने घर में गंद देखता है और गंद दूर करने की कोशिश नहीं करता तो कुछ दिनों के बाद वो घर गंद का अंबार बन जाता है, गंदगी के ढेर उस घर में लग जाते हैं। तो मुसलसल निगहदाश्त करना, अपनी कमजोरियों को पहचानना और पेशे नजर रखना और उन दागों को मिटाने की कोशिश करते चले जाना जो बदियों के दाग हैं, ये तबत्तुल है। और हर कमजोरी के मुकाबले पर आपको एक हम्द का मजमून भी दिखाई देने लगेगा। अगर कमजोरी से निकलेंगे तो दिखाई देगा, वरना नहीं दिखाई देगा। अक्सर इंसानों की कमजोरी की हालत उनकी जात में एक हम्द की हालत बनी हुई होती है, क्योंकि जिस चीज से मोहब्बत है उसकी तारीफ है तो दिल में तो मोहब्बत है। हम्द का मजमून भी देखें कितना बदल जाता है। आप एक बदियों में मुबतला शख्स की हम्द को पहचानेंगे तो मालूम होगा कि बाद लोग हैं जिनको ड्रग से मोहब्बत है और ड्रग की हम्द करते हैं, जानते हैं कि हलाकत है लेकिन दिल में एक बिगड़ा हुआ हम्द का मजमून पैदा हो जाता है। बस दिल में सच्चा हम्द का मजमून पैदा हो ही नहीं सकता जब तक पहले हकीकी तबतुल ना हो जाए और बदी की पहचान ना हो जाए। बस बदियों की पहचान करें और बदियों को छोड़ने के लिए अपने आप को आमादा करें, एक जहाद शुरू कर दें, कोशिश करें, और बिल आखिर वो कैसे कामयाबी होगी इसका इंशाल्लाह मैं आइंदा जिक्र करूंगा। अभी बहुत सी और मिसाल बातें आपके सामने रखने वाली हैं। कुछ मिसालें हजरत अक़दस मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत से पेश करके आपको बताना है कि जब तबत्तुल हो तो फिर क्या हुआ करता है, और उम्मीद है इंशाल्लाह इन हवालों से जमात को पहले से ज्यादा गहरा और हकीकी इरफान नसीब होगा। इसके बाद फिर हम्द का मजमून शुरू होगा, जिक्र इलाही का मजमून। हजरत मसीह मौऊद अलैहि सलाम ने देखें किस उम्दगी के साथ तरतीब बख्शी है, तरतीब दी है इस मजमून को। फरमाया तौहीद खालिस के बगैर तुम्हें तबत्तुल के कुछ समझ नहीं आएगी, तौहीद के सहारे तबत्तुल होगा। जब तबत्तुल होगा तो किस तरफ? हमदे इलाही की तरफ, और हमदे इलाही जिक्र पैदा करती है, और जितना हमद का शऊर बढ़ता है उतनी मोहब्बत बढ़ती जाती है, उतना जिक्र बुलंद होता रहता है। जिसे मोहब्बत हो लोग उसके तस्करों में ही मजे लेते रहते हैं, इसी का नाम याद की लज्जतें हैं। एक माजूर इंसान जो हिजर में मुबतला है, अपने महबूब से दूर है, उसका जिक्र उसकी याद बन जाता है, और जहां हम ख्याल बैठते हैं वो उनके तस्करे फिर किया करते हैं। बस लाजिमन तबत्तुल बिलाखिर जिक्र में तब्दील होगा, और जिक्र क्या है इंशाल्लाह इस मजमून पर इसके बाद रोशनी डालूंगा। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان
وَإِيتَاءِ ذِي الْقُرْبَى وَيَنْهَى عَنِ الْفَحْشَاءِ وَالْمُنكَرِ وَالْبَغْيِ يَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ اذْكُرُوا اللَّهَ يَذْكُرْكُمْ وَادْعُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ